असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाई र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस। नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृंखलामा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत छ। म टेकराज अवस्थी। शैक्षिक बहस रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.radionepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आइरहेका छौं। आजको श्रृंखलामा हामी स्थानीय तहले शिक्षामा के कति लगानी गरेको छ, स्थानीय तहले गरेको लगानी कति उपलब्धिपूर्ण छ, केन्द्रबाट स्थानीय तहलाई दिएका अधिकारहरू कति अवलम्बन गरेको छ, यी यावत विषयमा आजको श्रृंखला सञ्चालन गर्नेछौ। यिनै विषयमा छलफल बहस गर्नका निम्ति आज हाम्रो पाहुनाका रूपमा हुनुहुन्छ लोटीको बड़ी केदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्द। चन्दजी, यहाँलाई रेडियो नेपालको कार्यक्रम शैक्षिक बहसमा हार्दिक स्वागत छ।
धन्यवाद।
शुरूआतमा तपाईँको स्थानीय तहमा, तपाईँको गाउँपालिकामा शैक्षिक गतिविधिहरू चाहिँ के छ?
अब बड़ी केदार गाउँपालिका, त्यो स्थानीय निर्वाचन भइसकेको, बड़ी केदार गाउँपालिकाको अध्यक्ष निर्वाचित भइसकेको थिए, मेरो टिम भनौँ जति पनि निर्वाचित भयौं, त्यसपछि सर्वप्रथम मेरो ध्यान शिक्षामा गएको, किनभने शिक्षा बिना विकास सम्भव छैन, मानवीय विकास, ठाउँको विकास, चेतनाको विकास सम्भव हुँदैन भनेर शिक्षामा मैले पहिला प्राथमिकता दिएँ। र यहाँ त्यहाँ जुन ठाउँमा विद्यालय छैनन्, विद्यालयको अवस्था जीर्ण छ, त्यहाँ शिक्षक दरबन्दी छैन, विद्यार्थी बढ़ी छन्। जहाँ शिक्षक दरबन्दी छ त्यहाँ विद्यार्थी छैनन्, त्यस कारणले ती घरमा रहेका बाल बालिकाहरू कसरी चाहिँ विद्यालयमा पुगाउने भन्ने किसिमको गाउँपालिकाले एउटा निर्णय गरेर शिक्षा शाखाले हामीले एउटा चाहिँ अनि शिक्षा नियमावली बनायौं, र त्यो ठाउँको चाहिँ वातावरण अनुसारले बड़ी केदार गाउँपालिका एउटा विकट क्षेत्र हो, डोटी जिल्लाको एउटा चाहिँ किनारमा रहेको दक्षिण बेल्ट, न त कैलाली जिल्लाले हेर्न सक्ने न डोटी जिल्लाले, त्यस्तो किसिमको चाहिँ विकट क्षेत्र भएको हुनाले सर्वप्रथम म यहाँहरूलाई एउटा कुरा के गर्न चाहन्छु भने 2039 सालमा लाना केदार छेउ गाउँ पञ्चायतको प्रधान पञ्च भए, त्यहाँको जनताले मलाई चुने, त्यसपछि गएर त्यहाँ दुई तीनवटा मात्र विद्यालय, विद्यालयको अवस्था मैले नाजुक थियो, त्यसपछि मैले शिक्षामा बढ़ी जोर गरेर धेरै ठाउँमा यहाँ विकासको लागि राजनीति, यहाँ के गर्छन् भने राजनीति विकासको लागि मात्र राजनीति हो, तर राजनीतिको लागि विकास गर्ने जो परम्परा थियो त्यसको मैले त्यहाँबाट अन्त गर्ने एउटा नीति बनाए, त्यसपछि गएर मैले प्रत्येक वडामा एउटा विद्यालय स्थापना गर्ने काम गरे, र जुन एउटा विद्यालय युवा वर्ष आधार विद्यालय छ अहिलेको लानाको कुन्थलामा, तत्कालीन 9 नम्बरवाला अहिलेको 5 नम्बरवाला भन्यो, त्यहाँ चाहिँ त्यो विद्यालय मैले आफ्नो जग्गा बेचेर दुईजना शिक्षक राखेर त्यसरी 5 वर्ष चलाए, त्यसपछि मात्र मैले दौड़धुप गरेर अहिले त्यहाँ स्वीकृति लिएँ, अहिले राम्रो विद्यालय छ त्यो युवा वर्ष आधार
विद्यालय।
अनि यो पद्मराज बिनाडी भन्ने एमएको परीक्षा दिएर, डिग्रीको परीक्षा दिएर काठमाडौँबाट आएर 6 महिना उहाँले पढाउनु भयो, 3 महिना मैले प्रधान पञ्चले पढाएँ, त्यसपछि
गरेर
3 महिना पढाए त्यहाँ, किनभने स्रोत त छैन, भर्खर सुरु गर्नुपर्ने, त्यसपछि गएर अनि मेरो भाइ माइलाले कैलालीबाट एसएलसी परीक्षा दिएर गएर 1 वर्ष मेरो भाइमा त्यसरी बहादुर चन्द भने, अनि 1 वर्ष भाइ निशुल्क पढाउनु पर्यो भने, त्यसपछि गएर अब उहाँहरू
निशुल्क
त्यहाँबाट पढ्न गए, अनि त्यहाँबाट विद्यार्थी नहुने भए, विद्यार्थी नपठाउने, भैँसाको झाला हो गोरुको झाला हो भन्ने किसिमका कुरा आए, त्यसपछि मैले के गरेँ भने एउटा गाउँ पञ्चायतमा निर्णय गरेर त्यो विद्यालयमा जसका बाल बालिका पढ्ने खालका छन्, छोरा छोरी छन्, तिनले अनिवार्य पठाउनुपर्छ, त्यो किताब कापी म निशुल्क दिन्छु, तर चाहिँ यदि पठाएन भनेपछि प्रहरी ल्याएर महिनाको 30 रुपियाँ चाहिँ डण्डा लगाएर पनि पैसा असुल गर्ने हो, त्यसलाई फिस दिने हो भने भनिसकेपछि अनि डराएर सबैले विद्यार्थी आत्ते, त्यो विद्यालयमा पढेका मान्छे डिग्री गरिसके, त्यस्तो किसिमले 5 वर्ष मैले पछि 2 जना शिक्षक राखेँ, अनि त्यो म काठमाडौँ थिएँ, यहाँ तलब पाएन भने त हडताल गर्न लागि मैले राखेँ शिक्षक, त्यसपछि मैले भोज नारायण बिनाडीजीलाई मैले काठमाडौँबाट फोन गरेर मैले के भने मेरो जुन खेत बेचिन्छ किन्ने ग्राहकले को खेत राम्रो मान्छ त्यो खेत बेचेर उनको तलब तिर्दिनु भनेर, अहिलेसम्म मैले त्यो खेत निकाल्न सकेका छैन, त्यो भात कहाँ खान्छ को खान्छ मलाई थाहा छैन भने, यस्तो किसिमले शिक्षामा, शिक्षा नै विकासको मेरुदण्ड, शरीरको मेरुदण्ड जस्तै, त्यो शिक्षा नै विकासको मेरुदण्ड है भने शिक्षामा बढी जोर गरेको मान्छे भनेपछि
आजको दिनमा तपाईँको गाउँपालिका भरिको शिक्षाको अवस्था चाहिँ के छ भनेर जान्न
एकदम शिक्षाको अवस्था अहिले राम्रो छ।
माध्यमिक तहसम्मको शिक्षाको अधिकार चाहिँ तपाईँहरू स्थानीय तहलाई दिएको छ।
तपाईँ
लामो समय राजनीति गरेर आउनुभएको मान्छे, लामो समय जनप्रतिनिधिको रूपमा काम गर्नुभएको र तपाईँले आफै भनिसक्नुभयो मैले मेरो खेत बेचेर पनि मैले विद्यालय सञ्चालन गरेको छु भन्नुभयो, तपाईँको अनुभवले के भन्छ? जसरी अहिले माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई दिएको छ त्यो कति उचित रहेछ?
त्यो माध्यमिक तहसम्म चाहिँ स्थानीय तहलाई दिनु एउटा राम्रो हो, तर जति स्थानीय तहलाई कामभरि बोझभरि स्थानीय तहलाई दिने अधिकार आफै लिने जिल्लाले, दुई वर्षसम्म जिल्ला शिक्षासँग मेरो चाहिँ एउटा शिक्षकको त्यो अन्तर्वार्ता लिनु त्यो परीक्षा लिन नपाउने। पहिला के थियो भने हामीले पञ्चायत कालमा हेरेको, म त प्रधानमन्त्री थिएँ धेरै दुई कार्यकाल प्रधानमन्त्री भए, मैले के भने त्यहाँ चाहिँ सम्बन्धित विद्यालयको व्यवस्थापन समिति अध्यक्ष त्यहाँको प्रहरीले त्यहाँ त्यो परीक्षा लिने त्यो व्यवस्था शिक्षा राख्ने व्यवस्था थियो। त्यो एकदम कहाँ कहाँ विवाद भयो त्यो यतातिर मुद्दा पर्यो भनेर पूरा जिल्ला शिक्षाले त्यो आफ्नो हातमा ह्यान्डल लियो। त्यो अहिलेसम्म पनि जिल्ला शिक्षाले दिन चाहने मेरो नमिल्यौ त्यही हो। त अहिले आएर बडा मुस्किलले हामीले शिक्षा परीक्षा शिक्षा लिने मेरो विज्ञहरू ल्याउने विज्ञ मगाउने त्यहाँ विज्ञहरू पनि पूरा चाहिँ हामीले विषय विज्ञ त छन् त त्यहाँ क्याम्पस छन् र त्यहाँ शिक्षकहरू त छन् न हो त्यहीँबाट विज्ञहरू चाहिँ नियुक्त गरेर अहिले परीक्षा लिने गरेको छ होइन। र त्यहाँ चाहिँ विद्यालयमा जहाँ दरबन्दी छैन माविमा दरबन्दी नभएर दरबन्दी अनि त्यो पहिलेदेखि 4,000-5,000 पढाउने मान्छे तिनलाई चाहिँ तिनको जिन्दगी उमेर गयो पछि कहाँ पाउने त्यही चाहिँ सेवा गर्दा 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 गर्दै अब उमेर गयो उमेर गइसकेपछि उनको जीवन त बर्बाद हो। पढे लेखेका मान्छेको आइए पढेका छन् ब्याचलर गरेका छन् ती 4,000-5,000 पढ्ने अनि त्यहाँपछि 28 दरबन्दी क्रिएट गरेर तिनलाई त्यहाँ हेर्छ गाउँपालिकाले।
तपाईँहरूले गाउँपालिकाको जो बजेट बनाउनुहुन्छ जो योजना बनाउनुहुन्छ त्यसमा चाहिँ बाटो पर्छ पुल पुलेसाहरू पर्छन् त्यो शिक्षा चाहिँ कति प्राथमिकतामा परेको छ?
शिक्षा प्राथमिकता परेको छ, पहिले स्वास्थ्य त्यसपछि शिक्षा त्यसपछि कृषि त्यसपछि पूर्वाधार हाम्रो त्यस्तो किसिमको छ।
धेरै जस्तो गाउँपालिकाहरूले त पूर्वाधार बढी जस्तो रोडमा खर्च गरिरहेका छन् तपाईँको त्यो नीति छैन?
हामीले पहिला हेर्ने भनेको त स्वास्थ्य हो, मान्छे स्वस्थ हुनु पर्यो होइन। स्वास्थ्यमा हामीले हेरेका छौँ त्यसपछि शिक्षा अनि स्वस्थ भएपछि पढ्नु पर्यो त्यसपछि शिक्षा त्यसपछि कृषि कृषि प्रधान देश हो हाम्रो खेतीपाती भयो त्यसपछि मात्र पूर्वाधार हामीले ल्याएको छौँ अनि पर्यटन।
शिक्षामा गरेको लगानी तुरुन्तै देखिँदैन, त्यो लगानी भविष्यमा देखिने हो। तपाईँको गाउँपालिकामा तपाईँले त्यो भविष्यमा देखिने गरी लगानी गर्नुभएको छ?
एकदम हाम्रो गाउँपालिकामा अरू ठाउँमा के जाने हामीले सोच अब त्यो सफल कति हुन्छ के हुन्छ त्यो समाजले पनि त्यहाँका बुद्धिजीवीले सहयोग गर्ने कुरा त्यो पार्टी दलहरूले कहिले गर्ने तर हामीले गाउँपालिकाले नीति निर्माण गर्दाखेरि यस्तो किसिमको त्यो त्यो प्रतिफल कुनै चिजमा लगानी गर्दा त्यो प्रतिफल त हेर्नु पर्यो नि त त्यसै खेर गर्ने त होइन भने यो एउटा चाहिँ भविष्यको कुरा हो। भविष्यमा चाहिँ मान्छेको भविष्य उज्जवल गर्ने कुराहरूमा हामी एकदम हाम्रो नीति पनि त्यही छ हामीले लगानी गरेको छौँ त्यो प्रतिफल हुन लागेको छ अझ हुने हो।
आउने पुस्ताले चाहिँ कृष्णबहादुर चन्द्रले गरेको लगानी चाहिँ आज काम लागिरहेको छ भनेर भन्न पाउँछन्?
एकदम छाती खुलेर
शिक्षामा गरिने लगानी हुन्छ नि पैसा छुट्याउने कुराहरू त्यो चाहिँ पर्याप्त मात्रामा छ?
हामीले हाम्रो साधन स्रोत जति छ दिएको साधन स्रोत त्यसमा हामीले चाहिँ पर्याप्त मात्रामा अब इच्छा आकाङ्क्षा त्यो एकै फेरा चाहिने गर्ने कुराहरू पूरा हुन्छ भन्ने कुरा छैन तर हाम्रो हिसाबले हामीले हाम्रो भएको बजेट हिसाबले हामीले शिक्षामा पूर्व लगानी गरेको छौँ भन्ने हामी सन्तुष्ट छौँ। त्यो अनुसारले
विद्यालय मर्जका कुराहरू अहिले उठिरहेका छन्, स्थानीय तहमा विद्यालय मर्ज गर्नुपर्ने जहाँ विद्यार्थीहरू कम छन् र शिक्षकको संख्या बढी छ र जनसंख्या कम भएको ठाउँमा विद्यालय चाहिँ मर्ज गर्ने कुराहरू छन्। यो मर्जको काम हुँदाखेरि चाहिँ अलि बढी विवादित हुने समुदाय र स्थानीय तहको चाहिँ अलि त्यो कुरा नमिल्ने हुन्छ नि, तपाईँको स्थानीय तहमा के छ?
अब यो राम्रो क्वेशन हो, यो एउटा समस्या हो है, हामी पनि त्यो समस्या छौँ। पहिला त्यहाँनिर अब विद्यालय मर्च गर्ने किसिमको भन्ने एउटा परिपत्र आयो त्यसपछि लाग्यौं, तर कुरा के हो भने कुनै ठाउँमा त मर्च गर्नु आवश्यक पनि देखिन्छ, धेरै ठाउँमा मर्च गर्नु आवश्यक देखिन्छ। बरु विद्यालय त्यहाँ दरबन्दी बढी छ विद्यार्थी कम छन् भने त्यहाँको दरबन्दी गएर विद्यार्थी बढी भएको ठाउँमा राख्ने त्यो शिक्षक मर्च गर्नु राम्रो हो। अब त्यो विकट ठाउँ छ, अब त्यहाँ चाहिँ विद्यालय नभई नहुने त्यहाँका बालबच्चा आउनु हुँदैन हामीले त त्यस कारणले त अनि के गर्यो भने विद्यालयलाई त्यस्तो किसिमले गर्ने भनेर त्यो समिति र त्यहाँका अभिभावकहरूलाई नै हामीले जिम्मा दिएका छौँ तपाईँहरू के गर्दा ठिक हुन्छ अब यस्तो शिक्षाको गुणस्तर विकास गर्नलाई यसरी त हुँदैन दिनदगैले काम गरेर त हुँदैन कसैको चाहिने नोकरी खोएर कसैको चेलाको छोराको जिन्दगी बिगार्ने काम गर्नु भएन। हामीले वास्तविक अहिले समयले चाहे अनुसारको शिक्षा गुणस्तरीय शिक्षा कसरी हुन्छ किनभने गरिखाने शिक्षा चाहियो क्या त्यो पढेर क ख पढेर मात्र त्यो कलम हालेर केटाहरू बिग्रे नि त धेरै मान्छे बिग्रे नोकरी पाउँदैन त्यसै सोचेर हामीले टेक्निकल गरेर त्यो क्याम्पस खोले, त्यहाँ स्कुल खोले त मैले बडी केदारमा वार्ड नम्बर दुईमा होइन, ती कुराहरू अब कृषिको पनि हामी सोच गर्दैछौँ होइन, अब सीमित चाहिँ साधन स्रोत पैसा छैन होइन, अब त्यस्तो किसिमले हो र यसलाई चाहिँ मर्च गर्ने कुराहरू हाम्रो भएको छ। तर दरबन्दीमा यसो पहिला शिक्षकहरू यस्तो किसिम गरे जहाँ मर्च नगरी नहुनेछ हामीले त्यहाँ मर्च गर्ने गरिसक्यौँ, एक दुई ठाउँमा हामीले परिषद चलाइसक्यौँ।
त्यो मर्च गर्ने कुरामा समुदायमा चाहिँ अलिकति विरोध आउने, समुदायले सहयोग नगर्ने खालको हुन्छ, त्यसलाई चाहिँ समाधान गर्नको लागि तपाईँले के गर्नुभयो?
त्यहाँ त किसो छ, त्यहाँको समिति बिसाउने अभिभावक बिसाउने हेर यस्तो किसिमको आखिर त्यो विद्यालय दूरी कति छ के छ भनेर सम्झाएर नै बन्दोबस्त हामीले अफिसले गर्ने होइन कि त्यहाँको समुदायलाई चित्त बुझाएर, किन ऊ विद्यालयमा पनि उसको विद्यार्थी जान सक्नु पर्यो होइन, सक्ने स्थिति नभए अनि बाल विकास त्यस्तो आयो भने हामी बाल विकासको अवधारणा गरेका छौँ होइन, त्यस कारणले त्यो बाल विकास दिन छ सातवटा बाल विकास दियो नि त हामीले।
शैक्षिक क्षेत्रको एउटा ठूलो समस्या भनेको विद्यालयमा विद्यार्थीको छोड्ने दर, पढ्दा पढ्दै बीचैमा विद्यार्थी छोडेर अन्यत्र जाने कुराहरू या पढाइ छोड्ने कुराहरू जति छन् नि, त्यो समस्या चाहिँ तपाईँको गाउँपालिका कतिको छ?
त्यहाँ पनि छ, कसरी छ भने आ त अब यो हाम्रो त बस्ती यो तल त कैलाली डोटी भन्ने त्यो बस्ती भएका कारणले यहाँ सुविधा भएको कारणले मान्छे आउँछन्, तर हामीले शिक्षा मेरो भने के भने ती रोक्नको लागि कि कैलालीका विद्यार्थी पनि त्यहाँ जानको लागि जस्तै नैनीताल जान्छन्, त्यो किन त्यहाँको शैक्षिक हिसाब हेरेर त्यहाँ गुणस्तर शिक्षा छ, राम्रो शिक्षा छ, अनुशासित हिसाबले विद्यार्थीहरू बस्न पाउँछन्, त्यस्तो भएर जसको ठुला बडाहरू जसले पैसा छ ऊ छ आफ्नो छोराले मैले पढाउँछु यो भोलि यो भविष्य यिनको बनाउनु पर्यो भन्ने सोच भएका मान्छे त्यस्तो ठाउँमा लै जान्छन्। त्यस कारण हामीले पहाड़मा यातायातको सुविधाको साथसाथै त्यहाँ त्यस्तो किसिमको शिक्षा हो त्यस्तो किसिमको शिक्षा दियो भने कैलालीका मान्छे पनि फेरि फर्केर गएका पनि छन्। जस्तै हामीले चाहिँ के एउटा त्यहाँ त्यो इन्जिनियरिङ क्याम्पस खोल्यौँ, त्यो विषय राख्यौँ, बैतोडीदेखि मान्छे हार पढ्न लागिहाल्छन् त, मान्छे आफ्नो भविष्यलाई सोध्छन् त,
त्यसका निम्ति त योजना चाहिँ रहेछ,
त्यो एकदम राम्रो गुणस्तर हामीले राम्रो किसिमको बनायो भने जहाँको मान्छे पनि हुन्छन्। अब त्यो नैनीताल पठाउनु भन्दा हामीले नैनीताल जस्तो त्यहाँको सिकेर हामीले हाम्रो ठाउँमा बनाउनु पर्यो, पहाडको चिसो हावापानी त्यहाँ लगानी लगाउने अनि बाहिरको मान्छे त्यही हुन्छन् र हामी त्यो पछि लागिआएको छौँ।
प्रत्येक स्थानीय तहले चाहिँ त्यहाँको स्थानीय पाठ्यक्रम बनाउने कार्य गरिरहेका छन्, तपाईँहरूले त्यो तपाईँको क्षेत्रमा स्थानीय पाठ्यक्रम बनाउने त्यो कुनै तयारी गर्नुभयो?
तयारी हुन्छ, मैले सब भनिसकेँ, अस्तिको शिक्षा समितिको बैठकमा पनि अब कुरा भइसकेको छ, त्यो पनि हाम्रो प्रयास हुँदैछ। अब
आवश्यक छ नि होइन, स्थानीय तहलाई त्यो विद्यालय सञ्चालन गर्न, शिक्षाको गतिविधि अगाडि बढाउनका निम्ति, त्यसलाई विकसित गर्नका निम्ति छुट्टै ऐन र नियमावली बनाउने त्यो अधिकार पनि तपाईँहरूले दिएको छ, त्यो प्रकारको नियमावली र ऐन बनाउनु भएको छ?
बनाएको छु, ऐन नियमावली भने एक बेर बनाइसकेपछि त्यो सधैँ तिरन्छ भन्ने कुरा होइन, अब भएका चाहिँ समस्याहरू चाहिँ आएका हुन्छ फेरि कर्मी रूपले त्यसले सुधार गर्दै अगाडि जाने हामीले जाने गरेका छौँ, बनाएका छौँ।
स्थानीय तहलाई एउटा आरोप के छ भने स्थानीय तहहरूले शिक्षामा पनि भौतिक पूर्वाधार विकासमा मात्रै बढी ध्यान दिए, विद्यार्थीको शिक्षाको गुणस्तर वृद्धिका निम्ति ध्यान दिएनन्, बढी ध्यान कतातिर गयो भने भवन बनाउने, त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्ने मात्रै बढी ध्यान भयो, त्यो विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्नका निम्ति चाहिँ त्यो कार्यक्रमहरू भएनन्, योजनाहरू नीतिहरू भएनन्, त्यतातिर बढी ध्यान दिएन भन्ने छ, एक प्रकारको यो आरोप त एक हिसाबले त सही नै हो नि होइन?
अब त्यो आरोप लगाउने कुरा कसरी लगाउँछन्, काहीँ कुनै के ठाउँमा त्यो भएको होला म त्यो जान्दैन, सबै आरोप लगायो भन्दैमा त्यो एकनासको आरोप लगाएमा त्यसलाई स्वीकार गर्नु पनि गर्दैन, म आफूतिर फर्केर हेर्छु यो आरोप कति सही हो कति गलत हो भन्ने कुरा मैले त्यो समीक्षा गर्ने गरेको छु। र तर कुरा के हो भने मेरो बडी केदार गाउँपालिकामा हामीले के गरेको छु भने आवश्यक भएपछि हामी अब सर्वे गर्छौँ, प्राविधिक पठाउँछौँ, शिक्षाका मान्छे पठाउँछौँ, आफू पनि जान्छौँ, त्यहाँबाट प्रतिनिधिहरू छन् उनीहरू पनि हेर भन्छौँ, त्यसको जहाँ आवश्यक छ विद्यालय भवनको त्यहाँ हामी भवन दिन्छौँ, जहाँ टोयलेटको त्यहाँ टोयलेट दिन्छौँ, जहाँ ग्राउण्डको आवश्यक छ ग्राउण्ड दिन्छौँ, तर शिक्षाको गुणस्तर पटक पटक शिक्षा मतलब त्यो परहरूको बैठक बसेको हुन्छ, व्यवस्थापन समितिको त्यो बैठक गाउँपालिकामा प्रत्येक महिना बोलाउने गरेका हुन्छौँ, के छन् समस्या, के गर्नुपर्छ र के छ आवश्यक, तर शिक्षामा है त्यो पुरानो परम्परावादी हिसाबले गरेर दिनधकिले काम गरेर हुँदैन, तपाईँहरू एकदम लाग्नुहोस् विभिन्न तहले बिल्कुल पहिला पठायो गऱ्यो अनि तिनीहरूको चाहिँ के हो अब आफू पनि जान्छु म
त्यो अनुगमन गर्दाखेरि कहीँ कतै कमजोरी देखियो
भने
त्यो कारवाहीको प्रक्रिया अगाडि बढ्छ,
कारवाही त पहिला चाहिँ यो पहिला त हामी त्यसलाई चाहिँ एकै फेर कारवाही गर्ने भने तपाईँ सुधार्नुहोस् अनि मौका दिन्छु, यदि दोबारा यस्तो भयो भने अनि त्यसपछि कारवाही गर्ने भनेर भनेको छु, तर सुधार हुँदै गएको छ।
स्थानीय तहका जनप्रतिनिधिहरू कुनै न कुनै पार्टीसँग आबद्ध भएका हुन्छन्, त्यो पार्टीबाट उनीहरूले जितेर नै आएका हुन्छन्, शिक्षकहरू पनि त्यो राजनीतिक आस्थाका आधारमा उनीहरूको पनि राजनीतिक आस्था हुन्छ, राजनीतिक आस्थाका आधारमा विद्यालयमा रहेका शिक्षकहरूमाथि भेदभाव गरिन्छ भन्ने एक प्रकारको जो आरोप छ, यो आरोप चाहिँ तपाईँको गाउँपालिका अध्ययन लागू हुन्छ?
त्यहाँ कदापि हुँदैन। यहाँ के छ भनेपछि त्यो कुनै ठाउँ होला, राजनीति आएर त्यो नबुझेका मान्छेको कुरा हो त्यो। हामी स्थानीय जनप्रतिनिधि हौ, हामी कुनै पार्टीका होइनौ। यो
सबै
सबै बराबर, मेरो त त्यही छ, कसैले पनि त्यो आरोप लगाउन सक्दैन। निष्पक्ष तरिकाले क्वालिटी हेर्ने होइन, त्यो आफ्नो होस् बिरानो होस्, त्योसँग सरकार छैन। म त जनप्रतिनिधि गाउँपालिकाको अध्यक्ष भनेको स्थानीय सरकार प्रमुख भन्छन्, त्यो चाहे त्यो अधिकार हामीलाई नदिएको, काम गर्ने अधिकार दिए होला अरू नदिया होला, तर कुरा के हो भन्नुहुन्छ भने हामी जहिले पनि त्यो हिसाबले हेर्नुपर्छ। होइन, हिजो पार्टीको कार्यकर्ता थिए, आखिरमा एउटा मैले पार्टीलाई यसलाई कसरी हेरेको छु मैले भने, जहिले पनि म भाषणमा त्यही भन्छु, साथीहरू हो हामी जनप्रतिनिधि, हामी कुनै पार्टीका प्रवक्ता होइनौ। हामीले जनताको लागि, आफ्नो ठाउँको लागि, गाउँको लागि कसरी गर्ने, समाजको उत्थानको लागि हामीले लाग्नुपर्छ। यहाँ कुनै जनता कुनै पार्टीको हुँदैन, जनता भनेको न्यायाधीश जनताले छुट्छ। त्यहाँ विकासका कुनै कार्यक्रम पनि, गरिबको लागि आएको कार्यक्रम वहीँ पुग्नु पर्यो।
संघीय सरकारले यो वर्षको बजेटमा एउटा निर्णय के गरेको छ भने, बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीलाई चाहिँ स्थानीय तहले केही न केही सुविधा दिनुपर्ने भनेर एउटा सुविधाको मापदण्ड तोकेर तपाईँहरूलाई त्यो निर्देशन पनि दिएको
छ।
यो निर्देशन अनुसार तपाईँहरू अगाडि बढ्नु भएको छ?
गत साल नै हामीले 3,000 रुपियाँ गाउँपालिकाले,
सरकारले, संघीय सरकारले निर्णय गर्नुभन्दा अघिल्लो वर्ष नै तपाईँहरूले
3,000 रुपियाँ 3,000 रुपियाँ चाहिँ मासिक हामीले बढायौँ गाउँपालिकाबाट। अनि यस वर्ष सरकारले चाहिँ के भन्यो भने 15,000 पुगाउनु पर्ने भनेर भन्यो, तर पैसा पठाएन, बजेट पठाएन। होइन, त्यसपछि धेरै ठाउँमा अब चाहिँ अलिकति अन्यल भयो। मैले के भन्यो भने, ती बिचराहरूले ब्याचले प्याचल गरेका छन्, जुन अब त उमेर पनि गयो, तिनको भविष्य त बिग्रियो नि त। त्यस कारणले स्थानीय सरकारले हामीले निर्णय गरेर तिनलाई 15,000 हामीले तलब बढायौँ। अरू चाहिँ के भनेपछि, जो ती सहयोगी स्कुलका विद्यालयका कर्मचारीहरू तिन सबैलाई चाहिँ सरकारले तोकेको जो मापदण्ड मापदण्ड अनुसार हामीले सबैलाई दियौँ, निर्णय गर्यौँ, गाउँपालिकाले दियो।
धेरैजसो स्थानीय तहले त यो सुविधा दिनका निम्ति आनाकानी गरिरहेका छन्, त्यो सम्भव त हुँदो रहेछ नि, होइन?
सम्भव हुन्छ, किन हुँदैन? यसबाट 25 लाख लगाएर बाटा सफा गरे, अस्तिको बालीले सब सक्यो, अझ बनाउनु पर्ने त हो नि। कमसेकम उनीहरूलाई चाहिने तिनपट्टि त्यो बाल विकास, अहिले हामीले चाहिँ त्यहाँ कतिपय बाल विकास हामीले विद्यालयमा राखेका छौँ, त्यहाँ तिन पढे लेखेका अलिकति विषय पढेका सरहरूलाई त्यहाँ चाहिने एउटा गरेर हामीले तिनबाट लिने चिन लिने हो, लिने हो, तर तिनबाट प्रतिफल जे हो हामीले चाहेको त्यो लिन सक्नु पर्यो। त्यो पनि विद्यालय व्यवस्था समिति शिक्षक परिवारलाई मैले भनिसकेको छु, तपाईँहरू त्यस्तो किसिमले गर्नुहोस्, अब लिनुहोस्।
धेरै जसो स्थानीय तहले आजसम्म पनि यो निर्णयलाई लागू गर्न सकिरहेका छैनन्, यो मापदण्डलाई पूरा गर्न सकिरहेका छैनन्, गरेका छैनन्। तपाईँले त निर्णय गरेरै त्यो प्रक्रिया अगाडि बढाइसक्नुभयो, त्यो प्रक्रिया बढाइसकेपछि त्यो विद्यालयका कर्मचारी, त्यो विद्यालयका शिक्षकहरूको प्रतिक्रिया चाहिँ कस्तो आयो?
राम्रो, त खुसी छ। के भने अस्ति के भयो भने, एकजना धेरै वर्षदेखि चाहिने मान्नगाउँदेखि बरोडगाउँ स्कुलको चाहिने त्यो विष्णु माविको चाहिने कार्यालय सहयोग रहेछन्, अनि तिनले चाहिने मेरो त्यहाँ मिटिङ चलेको, तिनको धेरै खुसी भएछ। कति भन्यो अब मैले 3-4 हजारमा कतिमा काम गर्नुपर्ने रहेछ उनले, अनि त्यो बढाइसकेपछि उनको अति खुसी भएछ। ए, मैले बुढेसकालमा यो चाहिने उ भएर, अब शिक्षाको हाकिमलाई र शिक्षा शाखाको हाकिमलाई र अध्यक्षज्यूलाई मैले सम्मान गर्नुपर्छ भन्ने किसिमको चाहिने त्यसले सोच परेछ। म अब ठ्याक्कै चिन्ने कुरा भएन, ती आएर माथि हामी साथीहरू भइसकेको थियो, तल आएर घुम्ने एक हातमा पोको समातेको। मैले के भन्यो भने, ए केटाहरू, यो मान्छे को कहाँ गाउँ, त्यो के समस्या लिएर आएका हुन्, मेरो त चलन छ त्यस्तो, अनि तिनलाई बोला पहिला, हामी त गर्नु पर्छ, तिनको के समस्या तुरन्त गर्नु पर्यो भनेर मैले कार्य सहयोग मेरो केटालाई उसलाई चाहिँ बोलाएँ। कहाँ घर भने त मान्नगाउँले, के हो भने त म स्कुलको पिउनु हजुर, र कहाँ आयो भने त अध्यक्षज्यू र शिक्षा शाखा प्रमुखलाई भेट्न आयो हजुर, किन के समस्या छ भनेर उसले सोधेर, होइन हजुर म सम्मान गर्न आएको हुँ भनेर भन्यो। दुईटा खाँदा दुईटा माला ल्याएर रङ ल्याएर आएका छन्, अनि त्यहाँबाट मैले नि लोकियो भने सम्मान गरे, ल ठिक छ तपाईँहरू चित्त बुझ्यो हजुर, अति खुसी हामी मात्र होइन कति खुसी भएका छन् हजुर भन्यो।
यसको मतलब चाहिँ विद्यालयमा काम गर्ने ती कर्मचारीहरू, विद्यालयमा काम गरेका ती शिक्षकहरूलाई चाहिँ त्यो उत्प्रेरणा दियो, त्यो उत्साह दियो भने आफूले चाहेको कुरा निकाल्न पनि सकिँदो रहेछ।
सकिन्छ
त्यो घटनाले
एकदम अब त्यो गरिसकेपछि अब म घुम्छु, तिमीले के कति राम्रो काम गरे अनि भन्छु नि, जब मैले दिएपछि नै भन्नु पर्ने हो।
दरबन्दीको कुराहरू पनि छ, समाचार माध्यमहरू पढिरहँदा विद्यालयमा दरबन्दीको अभाव छ, थुप्रै अभाव छ देशभरि भन्ने छ। तपाईँको गाउँपालिकामा त्यो दरबन्दीको अभाव कतिको छ?
मेरो गाउँपालिकामा दरबन्दीको अभाव थियो, हामीले चाहिँ के भनेपछि 27 वटा पोहोर साल दरबन्दी हामीले क्रिएटिभ गर्यौँ
गाउँपालिकाको
तर्फबाट,
गाउँपालिकाले नै
सुविधा दिने गरे,
त्यो कुरा पनि त सम्भव हुँदो रहेछ नि, होइन?
एकदम, किन हुँदैन? त्यो बजेट त हो, आखिरी चाहना हुनु पर्यो नि त, चाहना भएर पहिला शिक्षामा मैले के भने त पहिला हेर्ने स्वास्थ्य मान्छे बाँच्नु पर्यो त्यसपछि हेर्ने हो शिक्षा स्वस्थ भइसकेपछि त्यसपछि शिक्षा शिक्षा बिना अन्धकार छ होइन त्यस कारणले त 27 दरबन्दी पोर्साल केन्द्रित गरे यो गाउँपालिकाले गर्यो 7 बाल विकास थप्यौं जहाँ मैले भन्ने दरबन्दी मिलानको कुरामा कहीँ मिलाउनु त पर्यो समाजलाई होइन त्यहाँको त्यो बनाएर अनि बाली विकास दिने त्यहाँ जहाँ कि त्यहाँको विद्यार्थी त्यहाँ जान नसक्छ हामीले दूरी हेर्छौँ कि अब सर्वे गर्छौँ त्यो निवेदनको आधारमा होइन बिल्कुल रिपोर्ट वास्तविक ठिक ठाउँमा छैन त्यो किसिमले गर्यौं अनि त्यसपछि कार्यालय सहयोग कर्मचारीको अब त्यो तलब गर्यौं अब यो मेरो बडी केदार गाउँपालिका भए त एउटै विपिनहरू केदार ज्योतिपुञ्ज भन्ने क्याम्पस छ त्यो अब मृत्युशैयामा थियो जब हामी चाहिँ नवनिर्वाचित भइसकेपछि हामीले केही निर्णय गर्यो बडी केदार गाउँपालिकाले भने त्यो मेरो क्याम्पस हाम्रो एउटै छ त्यसलाई कसरी बचाउने भनेर हामीले त्यो भौतिक पूर्वाधारदेखि लिएर सबै कुरा गरेर अहिलेसम्म त्यो क्याम्पसको उसमा हामीले हेरेका छौँ अनि व्यवस्था अब अनुदान सन्तान जो गरेर त्यहाँ चाहिँ हामीले धेरै अब अहिले त परदेशले पनि हेर्ला अरूले पनि हेर्यो जब त्यो बनायो जगेपछि पनि अब सबै भए पहिला मृत्युशैया जस्तो
सुस्ताको
जगायो अनि अर्को दुईटा मावि तहमा हामीले थप दरबन्दीको व्यवस्था गर्यौँ त्यहाँ एउटा पनि दरबन्दी नभएको मावि चलेको छ विद्यार्थी छन्
मावि चल्या छ विद्यार्थी छन्
दरबन्दी छैन दुईटा त्यो गर्यौं गाउँपालिकाबाट गाउँपालिकाबाट अनि आवश्यकता अनुसार विद्यार्थी संख्याको आधारमा पहिलो चरणको दरबन्दी समायोजन गर्यौं
तपाईँले तपाईँको गाउँपालिकामा गरे कार्यहरू थुप्रै उदाहरणीय कार्य पनि छन् त्यो बाल विकास सहजकर्ताको त्यो सुविधा दिने कुरादेखि लिएर दरबन्दी थप गर्ने कुराहरू यी उदाहरण बन्न सक्छन् अन्य गाउँपालिकाका निम्ति तपाईँ जस्तै गाउँपालिकाको नेतृत्व गरिरहेका गाउँपालिकाका अध्यक्षजीहरू नगरपालिकाको नगर प्रमुखजीहरूलाई चाहिँ शिक्षाका विषयमा तपाईँले भन्नुपर्ने कुराहरू के छन्
अब यो के हो भने हामीले सबभन्दा पहिला चाहिँ शिक्षामा हेर्नुपर्छ विद्या नाम नरसे रूपमतिगम प्रसन्न गौतम धनम विद्या भोग गरी सै सुख गरी विद्या गुरुङा गुरु विद्या बन्धुजनो विदेश गमने विद्या परङ दैवतम विद्या राजसुजु पूज्य त्यही नै धनम विद्या विहीना पशु म सबै साथीहरूलाई त्यही भन्छु कि पहिला शिक्षा यो त्रिनेत्र भन्छ शिवजीको त्रिनेत्र जस्तै यो आँखा त सबैका छन् नि नपढेका मान्छे पनि आँखा छन् हाम्रा पनि आँखा छन् दुइटै आँखा हुन् देख्न त सबैले देख्छ तर एउटा कागज लेखेर देख्नुहोस् त नपढेको मान्छे त्यो के जान्दैन पढे लेखेको यो लेखेको छ भन्छ त्यो त्रिनेत्र शिक्षा भने त्यस्तो चिज हो मेरुदण्ड हो कि एउटा समाजमा मान्छेको त्यसलाई शिक्षामा पहिला चाहिँ हाल ध्यान दिऊ प्रत्यक्ष रूपमा 40 मलाई समाजसेवामा लागे भए होइन र मेरो अनुभवको आधारमा म काम गर्ने आफ्नो अनुभव भन्छु म सबै साथीहरूले भन्छ मलाई सोधेपछि
तपाईँको समाजसेवाको मुख्य पाटो या प्राथमिकतामा विषय चाहिँ शिक्षा भयो
शिक्षा
तपाईँ आफ्नो कार्यकालभरिमा चाहिँ तपाईँको गाउँपालिकालाई चाहिँ के बनाउन चाहनुहुन्छ
मेरो कार्यकालभित्रै मैले जहाँसम्म सकेँ यो पूर्ण साक्षर गाउँपालिका घोषणा गर्ने मेरो लक्ष्य छ
समय उपलब्ध गराइदिनुभयो समय र संवादका निम्ति रेडियो नेपाल कार्यक्रम शैक्षिक बहसको तर्फबाट यहाँलाई हार्दिक धन्यवाद
धन्यवाद रेडियो नेपालका सम्पूर्ण मित्रहरूलाई मेरो तर्फबाट बडी केदार गाउँपालिका तर्फ पनि आगो उत्तरोत्तर प्रगति होस् दिपावली र छठ पर्वको हार्दिक मंगलमय शुभकामना
यतिन्जेलसम्म हामीसँग हुनुहुन्थ्यो डोटीको बडी केदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्द आजलाई शैक्षिक बहस यतिन्जेलसम्म कार्यक्रमलाई सल्लाह र संयोजन गरिदिनु भएकोमा डाक्टर नवराज लम्सालाई हार्दिक धन्यवाद भन्दै म कार्यक्रम सञ्चालक टेकराज अवस्थी पनि बिदा हुन्छु सुन्दै गर्नुहोला रेडियो नेपाल नमस्कार शिक्षाको नीति अभ्यास र प्राप्ति
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
प्रत्येक मंगलबार बिहान म टेकराज अवस्थीका साथ केवल रेडियो नेपालमा कार्यक्रम शैक्षिक बहस